السلام علیکم. یہ پارٹ 7 ہے کتاب کمانڈو 4. یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے. پیشکش قرطبہ آڈیو لائبریری, آواز پرویز احمد خان, مصنف منیر احمد راشد. دیگر معلومات یا کتابوں کے لیے اس نمبر پر رابطہ کریں 0321-2138-225. تو آئیے سنتے ہیں پارٹ 7. مجھے معلوم تھا کہ وہ دونوں غیر مسلح تھے. میں اپنی کمین گاہ سے نکلا اور ان کے مد مقابل جام پہنچا. مجھے دیکھ کر وہ دونوں ٹھٹک گئے. کون ہو تم؟ ان میں سے ایک نے پوچھا. میں تمہاری موت ہوں ہندو بنیے, میں نے غصے سے دانت پیستے ہوئے کہا. موت تو تمہارے چاروں طرف بکھری ہوئی ہے نوجوان, کوئی حماقت کرنے کی کوشش مت کرنا ورنہ ہمارے ساتھ ہی تمہاری بھی پرخچے اڑ جائیں گے. اس نے میرے ہاتھ میں پکڑی ہوئی اسٹین گن کی طرف اشارہ کرتے ہوئے کہا. نہیں نہیں, فکر مند ہونے کی ضرورت نہیں. میں تم جیسے کمینوں پر گولیاں ضائع نہیں کروں گا, میں تم کو اپنے ہاتھوں سے جہنم واصل کروں گا. میں نے گن کو عبداللہ کی طرف اچھالتے ہوئے کہا. میرے غیر مسلح ہوتے ہی اس نے بجلی کی تیزی سے حملہ کر دیا. وہ کراٹے کا ماہر تھا لیکن مجھ پر اس وقت جنون سوار تھا. میں نے مار مار کے اس کا بھرکت نکال دیا اور ذرا دیر بعد ہی وہ نیم مردہ نظر آنے لگے. اس کے ہاتھ پاؤں سلو موشن میں چلنے لگے. تب میں نے اس کے سر کے بالوں سے پکڑا اور اتنی قوت سے جھٹکا دیا کہ اس کی گردن کی ہڈی ٹوٹ گئی اور سر ایک طرف ڈھلک گیا. میں نے اسے ایک جانب دھکیلا اور دوسرے شخص کی طرف متوجہ ہوا. وہ کوئی اچھا فائٹر نہیں تھا اور اپنے ساتھی کا انجام بھی دیکھ چکا تھا. میں اس کی طرف بڑھا تو میری خون خوار آنکھوں نے اسے مزید خوف زدہ کر دیا. وہ پیچھے ہٹتے کہنے لگا, تو مجھے ہاتھ بھی نہ لگانا ورنہ میں اس طے خانے کو جہنم بنا دوں گا, چیتڑے اڑ جائیں گے تمہارے. لیکن میں خود اس کے چیتڑے اڑا دینا چاہتا تھا. میں نے اسے گردن سے پکڑا اور سر سے بلند کر کے زمین پر پٹک دیا. ایک فلک شکاف چیخ اس کے حلق سے برآمد ہوئی اور ساتھ ہی مغلزات کا طوفان اس کے منہ سے نکلا. شدید کرب کی حالت میں بولتے ہوئے اپنی آواز پر قابو نہ رکھ سکا. یہ آواز جواب میں نے سنی جو اب میں نے سنی تھی ڈاکٹر پرکاش کی آواز تھی. میں ایک لمحہ کو جہاں تھا وہیں کھڑا رہ گیا. پھر میں نے اسے مخاطب کرتے ہوئے کہا, ڈاکٹر پرکاش, تم ہر بار بچ کر نکل جاتے ہو لیکن آج تمہاری زندگی کا انجام ہو جائے گا. مجھے پہچانو, میں قمر ہوں, عظیم پاکستان کا ثبوت. آج میں تمہیں تمہاری سسرا خانہ میں قید کر کے چھوڑ جاؤں گا اور یہ بھی بتاتا جاؤں کہ میں نے پورا اسلحہ خانہ میں ٹائم بم نصب کر دیے ہیں. کسی بھی لمحے یہ اسلحہ خانہ جہنم کا نمونہ بن جائے گا اور تم یہاں زندہ جل مرو گے. میں جاؤں تو سرجیت کی طرح تمہاری بھی گردن توڑ دوں, مگر نہیں, تمہارا گناہ بہت بڑا ہے, تمہاری سزا بھی سخت ہونی چاہیے. اس لیے میں جا رہا ہوں, تم لمحہ لمحہ موت کے انتظار میں مرتے رہو. کمینے ہندو بنیے, تمہاری سازش کبھی کامیاب نہیں ہو سکے گی. میں ایک ایک وطن دشمن کو چن چن کر مار دوں گا. تم دیکھنا, انشاءاللہ پاکستان ایک رہے گا. تمہاری پوری ہندو قوم مل کر بھی اسے دولخت نہیں کر سکتی. میں نے اسے ایک طرف پھینکا اور عبداللہ کے ساتھ اس دروازے سے گزر کر سیڑھیوں پر آ گیا. دروازے کی کنڈی چڑھا دی تاکہ ڈاکٹر پرکاش باہر نہ آ سکے. پھر ہم سیڑھیاں چڑھ کر اوپر آئے اور اس ڈھکنا نما کور کو کھولنے کی کوشش کرنے لگے, لیکن یہ جان کر ہمارے اوسان خطا ہو گئے کہ اندر سے اس ڈھکنے کو کھولنے کا میکنزم کچھ اور ہے جو کہ ہمیں معلوم نہیں. ہم وہاں موجود زنجیر سے زور آزمائی کرتے رہے لیکن کور اپنی جگہ سے ٹس سے مس نہ ہوئی. ٹائم بم میں آدھے گھنٹے کا وقت مقرر کیا تھا اور نہ جانے کتنا وقت گزر چکا تھا. گھڑی ہمارے پاس نہیں تھی. لڑائی جھگڑے میں کافی وقت برباد ہو گیا تھا. ٹائم کا صحیح اندازہ نہیں تھا. کسی بھی لمحے بم پھٹ سکتے تھے. موت لمحہ بہ لمحہ قریب تر ہوتی جا رہی تھی مگر قبر تھی کہ کھلنے کا نام نہیں لے رہی تھی. ہمارے انداز میں دیواروں پر آتا جا رہا تھا. ہم چاروں طرف دیواروں پر ہاتھ مار مار کر اس میکنزم کو تلاش کر رہے تھے جس سے قبر کا ڈھکنا کھل سکے. پھر نہ جانے کیا ہوا, ہمارے ہاتھ پاؤں چلانے سے کون سی کل دب گئی کہ وہ قبر نما ڈھکنا آہستہ آہستہ کھلنے لگا. ہم نے اس کو پورا کھلنے کا انتظار بھی نہ کیا اور جیسے ہی تھے گنجائش پیدا ہوئی کہ ہم باہر نکل سکے. ہم جلدی سے نکل آئے اور بھاگتے ہوئے ڈاکٹر کی کار تک پہنچے. عبداللہ نے آتے ہوئے ڈاکٹر کا بیگ بھی اٹھا لیا تھا. چائے بھی گاڑی میں لگی ہوئی تھی. یقیناً انہیں یہاں کسی قسم کے خطرے کا احساس تک بھی نہ ہوگا. بہرحال ہم نے انجن اسٹارٹ کیا اور تیزی سے گاڑی آگے بڑھا دی. حال میں یوں لگتا تھا ابھی دھماکہ ہوا, لیکن ہم کار میں سوار تیزی سے سفر کرتے ہوئے کافی دور نکل آئے. تب ہم نے ایک زوردار آواز سنی, ساری زمین ہل کر رہ گئی تھی. اسٹیئرنگ پر میرا ہاتھ ایک لمحے کو بہکا لیکن میں نے اس پر قابو پا لیا. الحمدللہ دشمنوں کی ایک چال تو ناکام ہو گئی. عبداللہ نے گہری سانس لیتے ہوئے کہا, اللہ کا شکر ہے, میں نے خوشی سے بے قابو ہوتی ہوئی دھڑکنوں کے ساتھ کہا. لیکن میرا خیال ہے ہم نے دشمن کی چال کی شدت کا صحیح اندازہ نہیں لگایا. آج اس اسلحہ خانہ کو دیکھ کر میں اندیشوں اور وسوسوں میں مبتلا ہو گیا ہوں. کیسے وسوسے عبداللہ؟ کیا دشمن کی طاقت سے ڈر گئے؟ نہیں قمر بھیا, میں اللہ کے سوا کسی سے نہیں ڈرتا. پھر تمہاری بات کا مطلب کیا ہے؟ میری بات کا مطلب, اچھا آپ خود ہی بتائیں کہ مولانا بنگالی اور ڈاکٹر پرکاش کا ایک ہی مقام پر رہنا اور ایک ہی مشن کے لیے کام کرنا کچھ عجیب سا نہیں لگتا؟ अजीब सा, मैंने ना समझने के अंदाज में उसकी तरफ देखा। भैया कान में दीन के गिंदू जासूस के साथ काम करना क्या ये अजीब और खतरनाक नहीं? ओ अब मैं समझा, दरअसल अब्दुल्ला भाई ये जो मौलाना बंगाली है ना, ये आलम दीन तो बेशक है मगर आलम दीन नहीं है, आमले दीन नहीं है। मेरी मालूमात के मुताबिक ये कम्युनिस्ट आदमी है और मजहब को बकवास समझता है। मजहब उनके नजदीक एक फरसोदा रवायत के सिवा कुछ भी नहीं। डॉक्टर प्रकाश भी कम्युनिस्ट, इसलिए इनका मिलाप अजीब तो हरकत नहीं अलबत्ता खतरनाक जरूर है। वो इसलिए कि हमारे सादा लोग आवाम बंगाली मौलाना जैसे ला दीन उलमा कराम के हाथों दीन से दूर होते जा रहे हैं। तो मेरा ख्याल है कि शायद एक तेज शुदा फलानी के तहत ये लोग हर शोभा जिंदगी में मुसलमानों को जिल्लत की इंतहाई ग्यारह तक धकेलने की कोशिश कर रहे हैं। जी हाँ, यही तो मैं कह रहा हूँ कि हम लोग उनका मुकाबला सिर्फ मैदान कारदार में कर रहे हैं, जब वो हमारे खिलाफ नजरियाती मुहाज पर भी मसरूफ़ कार हैं। हाँ, हमें भी हर मुहाज के लिए अफराद तैयार करना होंगे, ऐसे अफराद जो इलम के मैदान में बड़े बड़े आलमों से बेहतर हों, जो हुनर के मैदान में सबसे अच्छे गुणमंद हों, जो तकवा में अच्छे अच्छे जायदों से बढ़कर हों, जो इखलाक का पहाड़ और सबर का समंदर हों, आपस में नरम और दुश्मन पर सख्त हों, हर किस्म के लसानी नस्ली इलाकई और मजहबी तासब से पाक हों, जो इस्लाम और पाकिस्तान पर सब कुछ कुर्बान कर देने के लिए तैयार हों, जिसे अल्लाह से मोहब्बत रखते हों और इंसानियत का दर्द अपने दिल में महसूस करते हों। जब ऐसे अफराद की टीम तैयार हो जाएगी तब कहीं जाकर हम इनका मुकाबला कर सकेंगे, क्योंकि ये बात तो वाजह हो गई है कि हमारा मुकाबला सिर्फ हिंदुस्तान से नहीं बल्कि उसके पीछे जो रूसी दिमाग काम कर रहा है, हमें बराह रास्त से जंग करनी है। बिल्कुल बिल्कुल, जब तक इस पैमाने पर तैयारी ना हो हम इनको किसी सूरत भी शिकस्त नहीं दे सकते। हम दोनों बातें करते हुए तेजी से ढाका की समय में हुए सफर थे। ढाका से थोड़े फासले पर एक बड़ी सी नदी के पुल पर गाड़ी रोककर हम दोनों बाहर निकल आए और गाड़ी को धकेल कर नीचे नदी में गिरा दिया। अब हम पैदल ही घर की जानिब जा रहे थे। 3 घंटे मुसलसल चलने के बाद हम घर पहुंचे और जाते ही बिस्तर पर गिर गए। सुबह खुली तो काफी देर हो चुकी थी, अच्छा खासा दिन निकल आया था। मैंने अब्दुल्ला को भी जगाया, वो हड़बड़ा कर उठा। जब उसे पता चला कि दिन काफी चलाया है और धूप चारों तरफ फैल चुकी है तो बहुत अफसरदा हुआ। उसकी हालत देखकर मुझे यूं महसूस हो रहा था जैसे उसका कोई बहुत ही प्यारा इस दुनिया से रुखसत हो गया हो। आंसू उसकी पलकों में अटक कर रह गए। मैं घबरा सा गया, पूछा खैरियत तो है भाई, क्या बात है, क्या तबीयत खराब हो रही है? कहने लगा नहीं कमर भैया, आज नमाज फजर कदा हो गई। ये जुमला उसने ऐसे दर्दनाक लहजे में कहा जैसे उसका बहुत ही अजीम नाकाबिल तलाफी नुकसान हो गया हो। मैंने अपने दिल के अंदर झांक कर देखा तो सख्त शर्मिंदा हुआ। हालांकि नमाज तो मैं भी बाकायदगी से पढ़ता था लेकिन किसी नमाज के कदा होने पर इतना मलूल कभी ना हुआ था। मैं उसकी बात का कोई भी जवाब ना दे सका और तौलिया संभाल कर बाथरूम में घुस गया। अब्दुल्ला की हालत ने मुझे जिंदगी के हर मोड़ पर एक अजीब सी बेखुदी और जज्बा मोहब्बत से शरशार किया। जब भी मेरे ईमान का ग्राफ नीचे की तरफ आने लगता तो मैं इस वाक्य को याद करता हूँ। इस 14वीं सदी में गुनाहों की 13 तारीख माहौल में अब्दुल्ला जैसा एक रोशन चांद भी मौजूद है जो अपनी नौरानी किरणों से अपने इर्द गिर्द के माहौल को मनवर रखता है। नाश्ते की मेज पर खैर साहब ने डॉक्टर प्रकाश के बैग से बरामद होने वाले सामान की तफसीर बदलाते हुए कहा कि उसके पास से 3 करोड़ रुपए हिंदुस्तानी करेंसी की सूरत में बरामद हुए। इसके अलावा एक सुर्ख रंग की किताब है जिसमें नाकाबिल फहम जुबान में कुछ तहरीर है जो अभी तक हमारे माहरीन की समझ में ना आ सका। रेड बुक का जिक्र उनमें बेसाख्ता उछल पड़ा क्योंकि मैं उसकी अहमियत से आगाह था। मैं इस दोहरी कामयाबी पर बहुत खुश था। रेड बुक की मदद से हम यकीनन दुश्मन के बहुत से अहम राजों से वाकफ हो सकते थे और उन्हें नाकाबिल तलाफी नुकसान पहुंचा सकते थे। मैंने खैर साहब से रेड बुक देखने की फरमाइश की और उन्होंने नाश्ते के बाद उसे दिखाने का वादा कर लिया। अभी हम लोग नाश्ते से फारिग हुए थे कि टेलीफोन की घंटी बज उठी। खैर साहब ने उठकर टेलीफोन अटेंड किया, कुछ देर दूसरी तरफ की बातें सुनते रहे और हाँ हूँ करते रहे, फिर कहने लगे भाई उसकी यहाँ ज़्यादा ज़रूरत है, लेकिन शायद दूसरी तरफ से बात करने वाले उन्होंने कायल कर लिया कि वो ठीक कह रहा है। फ़ोन रखकर खैर साहब मेरी तरफ मुतवज्जो और कहने लगे मेजर साहब का फ़ोन था, तुम्हें वापस लाहौर बुला रहे हैं, क्यों खैरियत तो है? मैंने हैरत से सवाल किया। पता नहीं, बस इतना कहा कि कमर को फ़ौरन वापस भेज दो, यहाँ काम है। आपने यहाँ की सूरत हाल के बारे में बताया तो होता, मैंने कहा। मैंने उन्हें समझाने की कोशिश की थी कि तुम्हारी यहाँ ज़्यादा ज़रूरत है मगर वो नहीं माने। बहरहाल तुम तैयारी करो, अगर मेजर साहब ने तुम्हें बुलाया तो यकीनन बहुत ही ज़रूरी काम होगा। लेकिन खैर साहब, मैं कुछ कहना चाहता था मगर ज़ुबान ने साथ ना दिया। मैं समझ रहा हूँ बेटे, यकीन करो हम लोग तुम्हारी कमी शिद्दत से महसूस करेंगे, उन्होंने मोहब्बत भरे लहजे में कहा, लेकिन उनके लहजे और चेहरे पर एक उदासी छाई हुई थी। और मुझे तो तुमसे बहुत ही उनसियत हो गई है, बिल्कुल अपने बच्चों जैसी। हकीकत यह थी कि ढाका से वापस जाने के तसव्वुर से मेरा भी दिल उदास हो गया था, मगर फ़र्ज बहरहाल फ़र्ज होता है। मैंने लाहौर जाने की तैयारी शुरू कर दी। अब्दुल्ला को भी मैं अपने साथ ही ले जाना चाहता था। خیر صاحب نے شام کے فلائٹ سے ہماری ریزرویشن کرا دی تھی. دن بھر تیاری میں گزرا. شام کو خیر صاحب خود ہمیں ایئرپورٹ تک چھوڑنے آئے. وہ بہت اداس تھے, بار بار میرا طرف دیکھتے اور بار بار ان کی آنکھیں اشک بار ہو جاتی. جب تیاری کی روانگی کا اعلان ہوا تو انہوں نے مجھے گلے لگا کر خوب ڈھینچا اور گلو گیر آواز میں دعاؤں کے سیر سے رخصت کیا. ہم لوگ طیارے میں بیٹھ گئے اور طیارہ فضا میں بلند ہو گیا, مگر خیر صاحب کڑے الوداعی انداز میں ہاتھ ہلاتے رہے. میں بھی جہاز کی کھڑکی میں سے انہیں اس وقت تک دیکھتا رہا جب تک وہ نظر آتے رہے. عبداللہ میرے برابر والی نشست پر بیٹھا تھا, اس کے چہرے سے دبا دبا سا جوش جھلک رہا تھا. یہ پہلا فضائی سفر کا خوشگوار اثر تھا. جہاز کے بیجنگ سسٹم سے حفاظتی بند باندھے رکھنے کی ہدایت معدوم ہو چکی تھی اور نشستوں کے درمیان میں مشروبات کی ٹرالیاں گردش کرنے لگی تھی. عبداللہ بڑے اشتیاق سے یہ سب کچھ دیکھ رہا تھا, بہت خوش نظر آ رہا تھا. میں نے اس کے چہرے سے پھوٹنے والی خوشی کو دیکھتے ہوئے کہا, بہت خوش نظر آ رہے ہو. جی قمر بھائی, بہت اچھا لگ رہا ہے, اس نے مسکراتے ہوئے کہا. کیا اچھا لگ رہا ہے؟ ہوائی مڈلا یا مغربی پاکستان جانا؟ اچھا تو ہوائی مڈلا لگ رہا ہے, کہ مغربی پاکستان جانے کی جو خوشی مجھے ہو رہی ہے اسے الفاظ میں بیان نہیں کیا جا سکتا. ہاں واقعی ایک محبت وطن کو جتنی خوشی اپنا دیش گھومنے اور دیکھنے سے ہوتی ہے اس کا اندازہ نہیں کیا جا سکتا. میں بھی جب پہلی مرتبہ ڈھاکہ آیا تھا تو میرے بھی یہی جذبات تھے. میں نے اس کے خیالات کی تائید کرتے ہوئے کہا. عبداللہ دوبارہ ماحول کے نظارے میں مگن ہو گیا تھا اور میرا ذہن پرواز کرتا ہوا یادوں کی وادی میں چلا گیا. جب تک میں جہاز میں سوار نہیں ہوا تھا ڈھاکہ میں اپنے مشن کے متعلق مشن کے علاوہ کوئی جذباتی خیال میرے دماغ میں نہیں آیا تھا. لیکن فضا کی بلندیوں پر پہنچ کر مجھ پر ایک جذباتی ہستی تاری ہو رہی تھی. مجھے اپنی چھوٹی بہن یاد آنے لگی جسے میں میجر صاحب کے ہاں چھوڑا آیا تھا. اس بھری دنیا میں میری واحد رشتہ دار تھی, مجھ سے بہت پیار کرتی تھی. میں بھی دل کی گہرائیوں سے اسے چاہتا تھا. ماضی کی یادیں ایک فلم کی مانند میرے ذہن کے پردے پر ابھر رہی تھی. مناظر بدلتے جا رہے تھے. میں نے دیکھا کہ میں ہاتھ تھامے بت بنا کھڑا ہوں جیسے مجھ کو صدقہ ہو گیا ہے. کچھ لوگ میرے سامنے کھڑے تھے, نہ جانے کون. کبھی لگتے یہ میرے دیکھے والے لوگ ہیں, کبھی سب انجان لگتے. تب ایک چہرے کو میں نے پہچان لیا, یہ میجر صاحب تھے. میں ان کے قریب پہنچا اور ان کی آنکھوں میں آنکھیں ڈال کر اور اپنے ہاتھ میں پکڑے ہوئے تحفے سے بازو کو ان کے چہرے کے سامنے جھلاتے انتہائی زہریلے لہجے میں کہنے لگا, میں صاحب آپ جانتے ہیں یہ ہاتھ, یہ معصوم ہاتھ, یہ ننا کا بازو کس پھول جیسے جسم سے جدا ہوا ہے. جانتے ہیں آپ وہ جسم کس قدر پیارا تھا, کتنا لالا تھا ماں باپ کا. یہ ہاتھ میری چھوٹی بہن بیبی کا ہے, یہ میری بیبی کا ہاتھ ہے میجر صاحب, میں نے ہزیانی انداز میں چیختے ہوئے کہا. شاید مجھ پر شجیا کا دورہ پڑ گیا تھا, میں مسلسل چیخ رہا تھا. تب میجر صاحب نے ایک زوردار تھپڑ میرے چہرے پر مارا اور میں دوبارہ ملبے پر جا گرا. منظر بدلتا ہے, ہر طرف جنگل ہی جنگل پھیلا ہوا. میں اونچے سے ٹیلے پر جھاڑیوں میں چھپا ہوا اور کیچے کی جانب تکے جا رہا ہوں, جہاں تو انسانی حولے زمین پر رینگتے ہوئے تیزی سے اس طرف جا رہے ہیں جدھر سے موت ٹینکوں کی صورت میں ان کو دبوچنے چلی آ رہی ہے. لیکن نہ جانے یہ کون دیوانے لوگ ہیں کہ خود بڑھ کر موت کو گلے لگانے جا رہے ہیں. تب میں نے ایک عجیب منظر دیکھا, انتہائی عجیب بلکہ ناقابل یقین. میں نے دیکھا کہ وہ دونوں انسان خود ان ٹینکوں کو نیچے لیٹ کے پھر دھماکے ہوئے اور سارا منظر آگ اور دھوئیں کی نظر ہو گیا. نہ جانے یہ منظر کب تک میرے ذہن کے پردوں پر دکھائی دیتا رہا کہ اچانک میں نے اپنے برابر بیٹھے عبداللہ کو کچھ بے چین ہوتے ہوئے محسوس کیا. وہ دونوں ہاتھوں سے اپنے کان کو رگڑ رہا تھا. میں نے اسے دیکھا اور مسکرا کر پوچھنے لگا, کیا کان بند ہو رہے ہیں؟ جی, وہ بکلا کر بولا, مگر آپ کو کیسے لموں گا؟ دراصل ہوائی سفر میں ایسا ہوتا ہے, تم ایسا کرو چھینگوں میں چبانے کے انداز میں منہ چلاتے رہو, پھر ایسا نہیں لگے گا, میں نے کہا. اس نے میری ہدایت پر عمل شروع کر دیا. کچھ دیر بعد لاہور پہنچنے کا اعلان جہاز کی محدود فضا میں گونجا اور لوگ دھڑا دھڑ حفاظتی پیڈل باندھنے لگے. جہاز نے شہر کے اوپر ایک چکر لگایا اور تھوڑی دیر بعد اس کے ٹائر رن وے کو چھو رہے تھے. ہم جہاز سے اترے اور ضروری کاروائی سے فارغ ہونے کے بعد جب ایئرپورٹ کے عمارت سے باہر نکلے تو ہمارا استقبال کرنے والا کوئی نہیں تھا. میں نے ایک ٹیکسی پکڑی اور اسے میجر صاحب کے گھر کا پتہ بتا کر پچھلی نشست پر براجمان ہو گیا. عبداللہ بھی میرے برابر ہی بیٹھ گیا. جلدی ہم میجر صاحب کے بنگلے پر پہنچ گئے. ٹیکسی والے کو میں نے گیٹ پر ہی فارغ کر دیا. کال بیل بجتے ہی چوکیدار نے مین گیٹ کی ذیلی کھڑکی میں سے سر نکال کر جھانکا اور میرے چہرے پر نظر پڑتے ہی فوراً دروازہ کھول دیا. یہاں سب لوگ مجھے خوب پہچانتے تھے, لہٰذا بغیر کسی رکاوٹ کے ہم لوگ سیدھے ڈرائنگ روم تک جا پہنچے. میں عبداللہ کو بٹھا کر میجر صاحب کے کمرے کی طرف چلا گیا. شاید انہیں میرے آنے کی اطلاع ہو چکی تھی, کیونکہ جیسے ہی میں نے ان کے دروازے پر دستک دی تو اندر سے فوراً میجر صاحب کی آواز آئی, یس کامن. میں دروازہ کھول کر کمرے میں داخل ہوا اور میجر صاحب کو سلام کیا. وعلیکم السلام بھائی صاحب, خوشی آمدید. انہوں نے دیر تک مجھے گلے سے لگائے رکھا, پھر خود سے علیحدہ کرتے اپنے قریبی پلنگ پر بٹھا لیا. اس دوران ملازم چائے کی ٹرالی لے آیا. عبداللہ کو اس کے لیے مخصوص کمرے میں پہنچا دیا گیا. मैंने चाय बनाई, मेजर साहब देर तलक मुझसे ढाका की सूरत-ए-हाल पर बातचीत करते रहे। इस सिलसिले में वो इतने बेचैन थे कि मेरी सफर की थकन का भी एहसास नहीं कर रहे थे। जल्द अज जल्द तमाम हालात से बाखबर होना चाहते थे, हालांकि बहुत सी मालूमात उन्हें पहले से हासिल थी, मगर इस वक्त सूरत हाल तबादला ख्याल की सी थी। मेरे बात तजिए उनके लिए नाकाबिल कबूल उनके लिए काबिल कबूल नहीं थे और बात से वो खुलकर इतफाक रखते थे। सूरन जब बात मौलाना बंगाली और डॉक्टर प्रकाश के हवाले से हुई, मैंने कहा कि दुश्मन हर शोभा को मुहाज बनाकर बरतरे पेकार है और मैदान जंग की नस्बत हमारी इखलाकी माशरती और न्याजी और इखलाकी माशरती और नजरियाती मुहाज पर ज़्यादा मसरूफ है। तो मेजर साहब ने खुश होकर मेरी पीठ ठोंकी और कहा कि मैं बिल्कुल सही रुख पर जा रहा हूँ। फिर उन्होंने मुझे ढाका से वापस बुलाने का मकसद बयान करते हुए कहा, माइक्रोफिल्म का एक रोल दिखाया, ये बहुत कीमती दस्तावेज की कापी है। मेजर साहब ने बात जारी रखते हुए कहा और रोल हाथ में लियो से खोल कर देख रहा था, मगर कुछ समझ में नहीं आ रहा था कि क्या कहे। मैंने इस्लामी नजरों से मेजर साहब की तरफ देखा, ये मर्डर प्लान है, पाकिस्तान के कतल का मंसूबा। मेजर साहब ने ड्रामाई अंदाज में निशाफ करते हुए कहा, जी मैं समझा नहीं। मैंने कहा, पाकिस्तान का कतल यानी पाकिस्तान को दो टुकड़े करने का मंसूबा। मेजर साहब ने इसी अंदाज में कहा, अल्लाह भला करे शौकत का जिसने बड़ी मेहनत से कारनामा अंजाम दिया कि फिल्म हासिल कर ली और कमाल मेहरबानी से मुझे पहुंचा भी दी। फिर मैं तुम्हें तफसील से बताता हूँ, वो जान गए थे कि उनको कोई भी उनकी कोई भी बात मेरे पल्ले नहीं पड़ी। मामला कुछ यूँ है कि शौकत मेरा बचपन का दोस्त है, काले दखम ने इकट्ठे तालीम हासिल की थी, उसके बाद मैं तो आर्मी में चला गया और शौकत को इंटरपोल में जॉब मिल गई। वो बहुत तेज आदमी, इसलिए बहुत जल्द तरक्की कर गया। उसकी और मेरी दोस्ती में मजबूती पैदा करने वाली मुश्तरक चीज़ वो जज्बा हुबल वतनी था जो शायद हमारी घुट्टी में पड़ा था। मेरी तरह वो भी पाकिस्तान के लिए जान देने का हर दम तैयार रहता है। यही वजह है कि जब से उसे इस मर्डर प्लान की भनक पड़ी तो उसने अपनी नौकरी की और अपनी जान को खतरे में डालकर इसके काबिल हासिल की और मुझ तक पहुँचा दी। मैं वतन गोश था। मेजर साहब जरा देर सांस लेने को रुके, फिर बोया हुए, तुमने देखा होगा कि फिल्म पर जो तहरीर है वो नाकाबिल फहम कोड वर्ड है। मैं तो शायद तमाम उसको समझ ना पाता। शौकत ने बड़ी अंग्रेजी के बाद इसे डीकोड किया और मुकम्मल मिशन मेरे हवाले कर दिया। ये मर्डर प्लान हिंदू यहूदी और सुर्ख साम्राज्यों की मिली भगत से तैयार हुआ है और उसे अमली शक्ल देने के लिए बदनाम जमाना तंजीम माफिया के खतरनाक रुकन आंद्रे पुल्फ को इंचार्ज बनाकर भारत भेजा गया है। वो आजकल यहाँ लाहौर में अपनी एक साथी लड़की के साथ एक फ्रांसीसी सियाह के रूम में होटल 5 स्टार के कमरा नंबर 36 में ठहरा हुआ है। शौकत ने यही इसके सामान में शामिल एक रेड बुक से माइक्रोफिल्म हासिल की है। मुकम्मल प्लान की कापी तो तैयार ना कर सका था, मगर जो कुछ उसने हासिल किया वो भी अहम है। यही इस प्लान का मतन जो शौकत ने डीकोड किया है। मेजर साहब ने साइड टेबल की जजा से कागज निकाल कर मेरे तरफ बढ़ा दिया। मैंने उसे लेकर पढ़ना शुरू किया। लिखा था, मर्डर प्लान 1969। मुस्लिम कौम की तारीख का बगौर मुताला करने, उनके नफ्सियात से मुकम्मल वाकफियत हासिल करने और उनकी कमजोरी का मुकम्मल अदराक करने के बाद मुश्तरक मफादात कमेटी ने चंद तजावीज मुरतब की हैं। पाकिस्तान की जो दुनिया की सबसे बड़ी और मजबूत मुस्लिम रियासत है और जिसे इस्लाम का किला समझा जाता है, माहरीन ने गहरे मुशाहदे के बाद यह नतीजा खत किया है कि यही मुस्लिम रियासत मुस्तकबिल में कम्युनिज्म, हिंदुज़म और कैपिटलिज्म के लिए सबसे बड़ा खतरा बन सकती है। लिहाजा इस रियासत को मुकम्मल तबाही से दो चार करने के लिए मुरतब शुदा मर्डर प्लान पर अमल दरामद की सिफारिश की जाती है। मर्डर प्लान 1969 इंचार्ज इस प्लान को पाया तकमील तक पहुँचाने के लिए कामरेड आंद्रे पुल्फ का नाम तजवीज़ किया जाता है। मकासद, पहले मरहले पर पाकिस्तान के 2 टुकड़े कर देना, फिर बतरी छोटी छोटी टुकड़ियों में तकसीम करना, आखिरकार मुकम्मल तबाही। आगाज कार काम का आगाज मशरकी पाकिस्तान से किया जाएगा। मददगार अवामल मशरकी पाकिस्तान से आगाज करने में मदरजा तेल अवामल को मददगार साबित होंगे। हुकूमत पाकिस्तान की मुसलसल गलत पॉलिसी की वजह से यहाँ के लोग पहले ही मगरबी हिस्से से खासे नाराज हैं। 2 जुबान और कौमियत के मसले को बआसानी उठाया जा सकता है। 3 सरमायादार तबके में हिंदू और गैर बंगाली अंसर ज्यादा है। हिंदू सरमायादार की मदद हमें हासिल होगी और गैर बंगाली को हद तनकीद बनाया जाएगा। 4 मगरबी हिस्से से दूर और भारत से मुलक होने की वजह से आसानी से अपनी कार्रवाइयाँ की जा सकेंगी। 5 पाकिस्तानी अफवाज तादाद में कम और अवाम की हमारे से यकसर महरूम है। खुली जंग की सूरत में यह फतह हासिल करना ज़्यादा आसान होगा। 6 पाकिस्तान के हरीफ ममालिक से तय कर लिया गया है कि वह जंग की सूरत में पाकिस्तान की कोई मदद नहीं करेंगे। तरीक़ेकार, एक तालीम याफ्ता तबके में बाफलाद इश्तराक की लिटरेचर पहुँचाया जाएगा। 2 इलाकाई और मजहबी मुनासबत को हवा दी जाएगी। 3 तलबा मजदूर और किसान तबके को हरवल दस्ते के तौर पर इस्तेमाल किया जाएगा। 4 सियासतदानों मजहबी लीडरों और हर शोबा जिंदगी के सरकर्दा लोगों को हर मुमकिन तरीके से हमनवा बनाने की कोशिश की जाएगी। 5 कौम परस्त नौजवानों पर मुश्तमिल एक मुसल्ला फौज बनाई जाएगी जो सारे मशरक़ी पाकिस्तान में फैल कर पाकिस्तानी फौज से झड़पें करेगी ताकि उनकी नकल व हरकत मुअत्तल हो जाए और वह इलाके में महसूर होकर रह जाए। दूसरे मरहले में गोरिल्ला कार्रवाइयाँ तेज करके पाकिस्तान की दिफाई अफवाज का हौसला पस्त किया जाएगा और जब पाकिस्तान तंग आकर खुली जंग के लिए मजबूर हो जाए तो मशरकी पाकिस्तान में इस गोरिल्ला फोर्स के पहले से फैले हुए एजेंट भारत की बाकायदा मशरकी फील्ड फोर्स का काम देंगे। सबसे ज्यादा रुकावट और मुश्किल पैदा होने के इम्कान मजहबी जनूनी बुनियाद पर तबके की जानब से है जिसे निमटने यहाँ वो प्लान खत्म हो जाता था और मजीद तफसीलात यकीनन इस ट्रेड बुक में होंगी जो शौकत साहब की वजह से हासिल ना कर सके लेकिन मनसूबे की अधूरी काफी दुश्मन का असल मकसद जान लेने के लिए बहुत काफी थी। मैंने एक लंबी सांस ली और कागज का वो टुकड़ा मेजर साहब की तरफ बढ़ा दिया। तो क्या ख्याल है तुम्हारा कमर, अब हमें क्या करना चाहिए? उन्होंने मेरे चेहरे के उतार चढ़ाव को देखते हुए कहा। मेरा जो जवाब तो आपको मालूम है मेजर साहब, मैंने भराई हुई आवाज में कहा। हाँ मुझे मालूम है, उन्होंने थोड़ा ताकुब किया फिर बोले, जो शख्स या मुल्क हमारे पाक वतन की तरफ गलत निगाह से देखेगा हम उसकी आंखें निकाल लेंगे और अल्लाह ने हमें ऐसा जज्बा और इतनी हिम्मत दी है कि मजबूत से मजबूत दुश्मनी मध्य मुकाबले खड़े हो सकते हैं। हम अल्लाह के अलावा किसी को सुपर पावर नहीं मानते। नाम यहाँ सुपर पावर अगर हमसे टकराएंगे तो इंशाल्लाह उन्हें मुंह की खाना पड़ेगी। वो बहुत पुरजोश हो रहे थे। इंशाल्लाह मैंने भी अपने भरपूर अदम का इजहार किया। आंग्रे पोप के बारे में मेरी मालूम हालांकि काफ़ी कम है लेकिन ये मैं जानता हूँ वो जेर जमीन दुनिया में एक हवा बना हुआ है, बड़े बड़े मुल्कों के लिए काम करता है, हुकूमतों के तख्ते उलटना और तकरीब का ही उसका खास शोबा है। मेकअप का ऐसा माहिर कि आज तक किसी ने उसकी असल शक्ल नहीं देखी। साइंस में आला तालीम याफ्ता, दुनिया की कई जुबानों का माहिर और बेहतरीन फाइटर है। अक्सर गला काम करने का आदी है, कभी मंजर पर नहीं आता, इसलिए उसकी गिरफ्त में आने के बहुत कम इम्कानात हैं। शायद यही वजह है कि आज तक किसी मिशन में नाकाम नहीं हुआ, लेकिन यहाँ उसे नाकामी का मुंह देखना पड़ेगा। मैंने गुस्से से दावत पीसते हुए कहा। हाँ हमने उसका चैलेंज कबूल कर लिया है लेकिन ये कोई आसान काम नहीं है, हमें तेरी सोच बचार और जहानत से उसका मुकाबला करना होगा। मैंने तुम्हें इसीलिए बुलाया है ताकि हम मिलजुल कर कोई काबिल अमल मनसूबा बना सकें। शौकत अभी थोड़ी देर में यहाँ पहुँच जाएगा, तुम जब तक गुस्ल वगैरह करके बिल्कुल तैयार हो जाओ, मुमकिन है अपनी कार्रवाई का आगाज अभी करना पड़े। ठीक है, मैंने कहा और मेजर साहब से हाथ मिलाकर उनके कमरे से निकल आया। अपने कमरे में पहुँच कर मैंने 15 मिनट में शेफ से लेकर कप तबाह तब्दील करने तक 15 काम निपटा लिए। मुकम्मल तैयारी के बाद कमरे से निकलने वाला था कि दरवाजे की दूसरी जानब मुझे किसी की मौजूदगी का एहसास हुआ। मेरा माथा ठनका, इस वक्त कौन आ सकता है? मैंने सोचा कभी ऐसा नहीं हुआ था कि मेजर साहब के घर में कोई ऐसे खुफिया तरीके से मेरे कमरे में दाखिल होने की कोशिश करे। तमाम मुलाजमों को मैं अच्छी तरह जानता था लेकिन इम्कान था कि मेरे ढाका के क्याम के दौरान में कोई नया मुलाजम रखा गया हो। ठीक है, उसने मरे प्लान के बारे में भी हमारी गुफ्तगू सुनी होगी। अगर ऐसा था तो फिर शख्स का जिंदा रहना खतरनाक था, उसे ज़रूर हमारे रास्त में ज़मीन में दफन हो जाना चाहिए था। मैंने आसकी से दरवाजे के करीब पहुंचा, दूसरी जानब इसकी मौजूदगी का वादे एहसास हो रहा था। मैं हर किस्म की सूरत से निमटने के लिए तैयार हो गया। एक लम्हा मैंने तवक्कुफ किया, फिर एक झटके से दरवाजा खोल दिया। दरवाजा खुलते ही एक हल्की सी नस्वानी चीख सुनाई दी और उसके साथ ही चीखने वाली लड़खड़ाती दो कदम कमरे के अंदर आ गई। अरे तुम, मैंने खुशगवार हैर से कहा। आने वाली मेरी छोटी बहन सफिया थी जिसे मैं बिल्कुल ही भूल गया था। यहाँ थी, मेजर साहब से मुलाकात हुई थी और ऐसे हैरत अंगेज और होलनाक इंकशाफ हुए कि इस तरह मेरा ध्यान ही नहीं गया। मैं माफ़ करना, मैं तो भूल ही गया था, मैंने प्यार और शफकत के उसके सर पर हाथ फेरते हुए कहा। जी भैया ऐसे ही होते हैं भाई, उसने झूठ मूठ नाराज होते हुए कहा। उसकी आंखों में खुशी के आंसू थे। अरे नहीं गुड़िया, तुम्हारा भाई इतना जालिम भी नहीं है, बसरा मसरूफियत की बात है। ऐसी भी क्या मसरूफियत की इंसान अपनी अकलौती बहन को भूल जाए, उसने बदस्तूर इसी लहजे में कहा। ओह, मैंने लाजवाब होकर बेबसी से सर खुश हो जाते हुए कहा। वो बात यह है कि दरअसल भाई कसम ले लो, मैंने जहाज में बैठते हुए सोचा था कि सबसे पहले तुमसे मिलूंगा लेकिन यहाँ तो ऐसा काम पड़ा कि तुम्हारी तरफ ना आ सका, मैंने अपनी सफाई पेश करते हुए कहा। एक माकूल सी बात सूझ गई थी मगर वो फिर भी मुंह फुलाए मेरे सामने खड़ी रही जैसे मेरी बात के एतबार ना आया हो। मैंने एक नज़र उसकी तरफ देखा, फिर मुस्कुराकर हाथ जोड़ते कहा, अच्छा बाबा गलती होगी, माफी चाहता हूँ, आई एम सो सॉरी। वो खिलखिलाकर हंस पड़ी। बहनें भी अजीब होती हैं भाई, खा कैसे ही हों अच्छे या बुरे, उनकी मोहब्बत सबके लिए बराबर होती है, खुद गमों का पहाड़ उठा लेंगे लेकिन ये बात उन्हें गुवारा नहीं कि भाई को एक कांटा भी छुबे। भाइयों की जान से चाहे कितनी ही दुख मिले ऐसे ही कैसे ही घाव लगे, एक मरतबा मुस्कुरा कर माफ़ी मांग ले तो तमाम दुख मिट जाते हैं, सब घाव भर जाते हैं, सारी नाराजगियाँ ख़त्म हो जाती हैं। तोबा तोबा क्यों गुनाहगार करते हैं भैया, आप बड़े हैं, बाप की जगह है। मैं तो यूं ही मजाक कर रही थी, मुझे मालूम है मेरा भाई कितना अजीम मिशन पर काम कर रहा है, हर वक्त दुश्मनों से नम्र आजमा रहता है, हर आन मसरूफ़ जहाज علامہ اللہ کی راہ کا مجاہد ہے، وطن کی سرحدوں کا محافظ، ایسے بھائی پر مجھ جیسی ہزاروں لاکھوں بہنیں قربان۔ بس بس اب زیادہ نہ چڑھاؤ، میں نے ہاتھ کی اشارے سے روکتے ہوئے کہا۔ یہاں کے حالات سناؤ، تم تو ٹھیک ٹھاک ہو نا، کوئی پریشانی تو نہیں؟ میں نے موضوع بدلتے ہوئے کہا، نہیں بھیا، اللہ کا شکر ہے سب ٹھیک ٹھاک ہے، تنہائی تو محسوس نہیں ہوتی۔ نہیں، یہ بہت اچھے لوگ ہیں بھیا، میجر صاحب اور بیگم صاحبہ نے مجھے ماں باپ کی کمی کا احساس بھی نہیں ہونے دیا، بالکل اپنے بچوں کی طرح چاہتے ہیں۔ اچھا، میں نے بھیا کسی سے آ کے پھاڑتے ہوئے کہا، حالانکہ خوشی میرے لہجے سے ٹپکی پڑ رہی تھی۔ ہاں بھیا، بہت پیار کرتے ہیں آپ سے بھی، میں نے کئی مرتبہ میجر صاحب کو دیکھا ہے، وہ اپنے بچوں سے آپ کا تعارف ان کے بڑے بھائی کی حیثیت سے کراتی ہیں۔ بچے بھی اکثر کہتے ہیں ان کے بھائی جان باہر گئے ہوئے ہیں۔ صفیہ نے تفصیلوں سے گھر کے حالات بتاتے ہوئے کہا، ہاں صفیہ، یہ لوگ بہت ہی اچھے ہیں، میں نے گہری سانس لیتے ہوئے کہا۔ میرا دل میجر صاحب کے لیے عقیدت کے جذبات پر تھا، جذبات سے پر تھا۔ دعا کرو ہم لوگ جس مشن پر کام کر رہے ہیں، اللہ ہمیں اس میں کامیابی عطا فرمائے، اللہ آپ کی مدد کرے۔ میں تو ہر نماز کے بعد آپ کے لیے دعا کرتی ہوں، اللہ تمہاری دعائیں قبول کرے۔ اچھا میں چلوں گا، زندگی رہی تو پھر ملیں گے، میں نے اجازت طلب کرتے ہوئے کہا۔ کیا رات بھی نہیں رکیں گے بھیا؟ اس نے حیرت اور حسرت سے پوچھا۔ پتہ نہیں، ہو سکتا ہے رات ہی کو روانہ ہو جاؤں، بس تم دعا کرنا۔ اچھا اب اجازت دو، خدا حافظ۔ میں نے مسکرا کر اس کی طرف دیکھا، اس کے سر پر الوداعی انداز میں دست شفقت رکھتے ہوئے کہا، اللہ نگہبان، اللہ آپ کو اپنی حفاظت میں رکھے۔ اس نے آنسوؤں سے بھیگی ہوئی پلکوں اور بھرائی ہوئی آواز کے ساتھ مجھے دعا دی۔ میں کمرے سے نکل کر میجر صاحب کے پاس پہنچا، یہاں ایک اور صاحب بھی موجود تھے، یقیناً یہ شوکت ہی تھا۔ میری بڑی گرم جوشی سے ملے الیکس لیک کے بعد میجر صاحب نے اصل موضوع کی طرف آتے ہوئے گفتگو کا آغاز کیا۔ ہاں تو قمر، موجودہ صورتحال میں کیا تدابیر اختیار کرنی چاہیے؟ میرا خیال ہے کہ ہمیں فوراً اعلیٰ حکام کو باخبر کر دینا چاہیے، میں نے کچھ دیر سوچنے کے بعد کہا۔ ہاں، ایک قصور پسند شہری ہونے کے ناطے ہمیں یہی کرنا چاہیے، مگر باوجود فی الحال یہ ممکن نہیں۔ ایک صورت یہ بھی ہو سکتی ہے کہ ہم عوامی نمائندوں کو اس پلان سے آگاہ کر دیں، تاکہ وہ لوگ عوامی سطح پر ایک تحریک کے ذریعے سے اس منصوبے کو ناکام بنانے کی کوشش کریں اور حکومت پر زور دیں، کچھ سازشوں میں ملوث افراد کو قرار واقعی سزا دے۔ میں نے نئی تجویز پیش کی۔ یہ ایک اور بڑی بدنصیبی ہے کہ ہمارے یہاں کوئی مضبوط اور محب وطن سپاہی جماعت اور بیلوس اور ذہین قیادت نہیں پائی جاتی۔ میجر صاحب نے نہایت غور سے میری بات سننے کے بعد کہا، پچھلے سال کے واقعات نے تو رہی سے ایک اثر بھی پوری کر دی ہے، جب اگرتلہ سازش میں ملوث ایک لیڈر کو غدار کی بجائے قومی ہیرو کی حیثیت حاصل ہو گئی، اور آج مشرقی پاکستان میں سے زیادہ مقبول اور باثر رہنما کوئی نہیں ہے۔ دوسرے قابل ذکر سیاستداں اپنے زور بازو کے مظاہروں میں ہزاروں انسانوں کو ان کے گھروں سے جلا کر راکھ کر چکے ہیں، اور یہ مغربی پاکستان میں سوشلزم کا نعرہ عوام کی فلاح کے لیے نہیں بلکہ ذاتی مفاد کے لیے بلند کرتے ہیں۔ ہر دوسرے دن یہ اپنے ہی جاری کردہ بیان بدل دیتے ہیں۔ اب لے دے کہ اگر کچھ اسلام پسند اور محب وطن عنصر ہے تو ایک طرف تو عوام ہے، اس کی جڑیں نہیں ہیں، دوسری ہمیشہ حکومت کی طرف سے معطوب چلا آتا ہے۔ ایسی صورت میں میرا خیال ہے اگر ہم کسی کو اپنا رازدار بنائیں تو اندیشہ ہے وہ موصوف اپنی سیاست چمکانے کے لیے ضرور اس رات کو بطور ایک نعرہ کے استعمال کریں گے، مگر ملک و قوم کو کوئی فائدہ نہ پہنچا سکیں گے، جبکہ ہمیں یہ نقصان ہوگا کہ دشمن اس بات سے واقف ہونے کے بعد اپنا طریقہ کار بدل لے گا اور ہم پھر اندھیرے میں رہ جائیں گے۔ میجر صاحب نے میری تجویز کو تفصیلی ذرائع سے رد کر دیا۔ میں کسی بہتر اور قابل عمل تجویز کے لیے ذہن پر زور دے رہا تھا کہ شوکت صاحب نے گفتگو میں حصہ لیتے ہوئے کہا، اسی منصوبے سے متعلق ایک اطلاع یہ بھی ہے کہ اسرائیل دھڑاتر بھارت کو اسلحہ فراہم کر رہا ہے، لیکن میری سمجھ میں نہیں آتا کہ اسے پاکستان سے کیا خطرہ ہے۔ وہ جغرافیائی اعتبار سے ہم سے بہت دور ہے، ہماری سرحدیں اس سے نہیں ملتی کہ جنگ کا خطرہ ہو، مگر پھر بھی انہوں نے ہونٹ کاٹ کر اور ہاتھ گھما کر بات سمجھ میں نہ آنے کا اظہار کیا۔ اس میں سمجھ میں نہ آنے والی کون سی بات ہے؟ میجر صاحب نے شوق صاحب کو دیکھا، پھر بات جاری رکھتے ہوئے کہنے لگے، میں نے ایک اسرائیلی جزیرے یروشلم پوسٹ میں پڑھا تھا، اس نے پاکستان اور بھارت کے متعلق یہودی سوچ کا اظہار کچھ یوں کیا تھا، بین الاقوامی یہودی تحریکیں کسی طرح بھی پاکستان کے متعلق غلط فہمی کا شکار نہیں رہنا چاہیے۔ پاکستان دراصل ہماری اصلی اور حقیقی نظریاتی جواب ہے۔ پاکستان کا ذہنی اور فکری سرمایہ اور عسکری قوت آگے چل کر ہمارے لیے کسی دن بھی مصیبت کا باعث بن سکتی ہے، ہم اس کا حل سوچنا چاہیے۔ ہندوستان سے دوستی ہمارے لیے ضروری نہیں، بلکہ ہمیں اس تاریخی دشمنی سے بھی فائدہ اٹھانا چاہیے جو کہ ہندو پاکستان اور اس میں بسنے والے مسلمانوں کے خلاف رکھتا ہے۔ یہ تاریخی اناج ہمیں یہودیوں کا سرمایہ ہے۔ اب بتائیں، اسرائیل پاکستان کی جڑیں نہیں کاٹے گا تو اور کیا کرے گا؟ اور اسرائیل ہی کیا، ابھی تو روس بھی بھارت کی تعداد میں اسلحہ فراہم کرے گا۔ और मुमकिन है अमेरिका भी दे, मेजर साहब ने हालात का तजिया करते हुए कहा। फिर आपके ख्याल में हमें क्या करना चाहिए, मैंने मेजर साहब से सवाल किया। बहुत देर तक सोच विचार के बाद मेरे जहन ने एक राह अमल तजवीज़ की है और मुझे यकीन है उस पर चलकर हम अपनी मंजिल पा सकेंगे। उन्होंने तमीज मानते हुए कहा, मेरी राय यह है कि हम तमाम मोहब्बे वतन और इस्लाम पसंद क़ुव्वतों को मुतहद करने की कोशिश करें ताकि उस सियासी मैदान में दुश्मन का मुकाबला करें, और दूसरे नंबर पर ज़हीन और मुस्बत सोच रखने वाले अहर कलम से ऐसा लिटरेचर तैयार करवाया जाए जो फिक्री मुहाज पर ना सिर्फ लादी नसर का मुकाबला करे बल्कि गलत और गुमराह कुल मजबरा जनात का भी कला कमा करे। और सबसे अहम चीज़ ये कि हम एक ऐसी तंजीम बनाए जो ज़ेर ज़मीन काम करने वालों का मुकाबला इन्हीं के मैदान में करे। उन्होंने अपने ख्याल का इजहार करते हुए कहा, लेकिन सियासत या अदब से हमारा क्या ताल्लुक, हम फौजी आदमी हैं, मैदान अमल में काम करने वाले, क्या इन बकेड़ों में पढ़कर हम अपनी तवज्जो असल नुकता से नहीं हटा लेंगे। शौकत साहब ने कहा तो मेजर साहब मुस्कुरा कर कहने लगे, हाँ ये तो ठीक है कि हम मर्द मैदान है और फौजियों की सियासत से क्या काम, यह अलग बात कि पिछले कई साल से हुकूमत इन्हीं की है। पार्ट 7 एक इस्लाम वजीर होता है। इस किताब के मजीद वाक़ात के लिए सुनिए पार्ट 8।